أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد بعدد كل ذرة 100,000,000 مرة وبارك وسلم. صلاة وسلاما عليك يا سيدي يا سيدي يا سيدي يا رسول الله. صلاة وسلاما عليك يا سيدي يا سيدي يا رحمة للعالمين. بلغ الأولى بكماله كشف التجا بجماله حسنت جميع خصاله صلوا عليه وآله. بزرگان ملت اور برادران اسلام، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. حضرات محترم، آج آپ کے سامنے انشاءاللہ العزیز ایک عنوان کی طرف توجہ مبذول کرواؤں گا کہ پچھلے جمعۃ المبارک کو ہمارے ایک بھائی نے اس بات کی طرف توجہ دلائی کہ بعض لوگ فرض نماز پڑھتے ہی بغیر دعا مانگے دوگانہ نماز کی یا کسی بھی نماز کی نیت مانگ لیتے ہیں اور وہ دعا نہیں کرتے، تو یہ کیا ہے؟ اس حوالے سے کچھ بیان کیجیے. الحمدللہ اللہ نے جو توفیق دی، آپ کی دعائیں کا ساتھ رہا، کچھ احادیث مبارکہ اور کچھ قرآنی آیات آپ کے سامنے بیان کروں گا، جس سے ایک تو سب سے پہلے دعا کیا ہے، دعا کتنی اہمیت کی حامل ہے، اور پھر فرض نماز کے بعد کی دعا کتنی اہمیت کی حامل ہے، اور اس کے بعد ہاتھ اٹھا کر دعا مانگنا کیا چیز. کہ کچھ لوگوں کا خیال یہ بھی ہے کہ دعا کے لیے ضروری نہیں ہے کہ ہاتھ ہی اٹھائے جائیں، ہم دعا مانگ لیتے ہیں. ان کا موقف یہ بھی ہوتا ہے کہ ہم دعا، تو دعا میں ہاتھ اٹھانا ضروری نہیں ہے. تو یہ تین حوالوں سے انشاءاللہ تعالی آپ کے سامنے کچھ بیان کروں گا. اللہ تعالی سے دعا ہے کہ پروردگار عالم ہمیں سچ کہنے، سچ سننے اور سچ پہ عمل کرنے کی توفیق عطا فرمائے، اور پروردگار عالم ان احادیث کے صدقے میں، ان عقائد حقہ کے صدقے میں ہماری مغفرت بھی فرمائے. سب سے پہلے حدیث کی کتاب ترمذی، اور جس باب میں یہ حدیث ہے اس کا نام ہے کتاب تفسیر عن رسول اللہ صلی اللہ علیہ وسلم، اور باب ہے ومن سورۃ المؤمن، اس میں یہ حدیث ہے. پھر اسی طرح محدث امام ابو داؤد رحمۃ اللہ علیہ، آپ کی جس چیپٹر میں یہ حدیث ہے وہ کتاب الصلاۃ باب الدعاء. پھر اسی طرح کتاب سنن ابن ماجہ، وہاں پر یہ روایت ہے کتاب الدعاء، اور باب ہے باب فضل الدعاء. پھر امام نسائی، آپ نے اس کو روایت کیا باب سورۃ الغافر، وہاں پہ یہ حدیث ہے. اس کے راوی حضرت نعمان بن بشیر رضی اللہ تعالی فرماتے ہیں کہ حضور اکرم صلی اللہ علیہ وسلم نے بیان فرمایا کہ دعا عین عبادت ہے. یہ آپ نے حدیث میں فرمایا کہ دعا عین عبادت ہے، اور اپنی اس بات کی بطور دلیل، یعنی اپنی جو بات آپ نے فرمائی اس کے لیے حضور علیہ الصلوۃ والسلام نے جو دلیل پیش کی وہ یہ پیش کی کہ آپ نے قرآن کی آیت تلاوت فرمائی، وقال ربکم ادعونی استجب لکم ان الذین یستکبرون عن عبادی سید خلون جہنم داخرین، کہ تمہارے پروردگار نے فرمایا ہے کہ تم مجھ سے دعا کرو اور میں تمہاری دعاؤں کو قبول کروں گا، اور جو لوگ میری عبادت یعنی دعا سے اعراض کرتے ہیں، اس کو اہمیت نہیں مانگتے، وہ عنقریب جہنم میں ذلیل کر کے داخل کر دیے جائیں گے۔ سورہ یہ آپ نے باقاعدہ تلاوت میں، اس سورہ کا نام ہے سورہ غافر اور آیت نمبر 30-20۔ عنقریب جو دعا میں اللہ کی بارگاہ میں دعا نہیں کرتے، ہاتھ نہیں اٹھاتے، وہ عنقریب جہنم میں داخل کر دیے جائیں گے۔ کتنی واضح اور کتنی صاف اور سیدھی بات حدیث، اور پانچ محدثین نے اس کو باقاعدہ روایت کیا۔ میں یہ سمجھتا ہوں کوئی بھی عقل سلیم رکھنے والا شخص اس بات کو اچھی طرح سے جانتا ہے کہ ہم لوگوں کے لیے بطور دلیل ایک حدیث کا ہونا کافی کافی، جس کو اللہ نے سمجھ عطا فرمائی ہے، شعور عطا فرمایا ہے۔ حضور علیہ الصلوۃ والسلام کی زبان اقدس سے نکلے ہوئے حرف ہمارے لیے کافی ہیں، پھر ان حرفوں کی تصدیق، پھر اتنے محدثین جب کر کے جائیں اور سب اس کو روایت کریں، یعنی کہہ لیجئے کہ ٹیکنیکلی حوالے سے بھی دیکھ لیا جائے تو سب محدثین جس کو روایت کر رہے ہیں، تو اس میں تو شک و شبے کی گنجائش ہی نہیں رہتی۔ ایک اور حدیث سماعت فرمائیے، یہ ہے امام ترمذی اور باب ہے کتاب الدعاء عن رسول اللہ صلی اللہ علیہ وسلم، ابو داؤد کتاب الصلاۃ باب الدعاء، ابن ماجہ کتاب الدعاء اور باب ہے باب فضل الدعاء، امام نسائی باب ہے سورۃ الغافر، اس کی روایت حضرت ابو ہریرہ اس کے راوی، کہ حضور اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس کو یہ پسند ہو کہ اللہ تعالیٰ مشکلات کے وقت، تکالیف کے وقت اس کی دعا فوراً قبول کر لے، جلد قبول کر لے، تو اس کو چاہیے کہ خوشحالی کے اوقات میں، جب اس پر مصیبت نہ ہو، پریشانی نہ ہو، خوش و خرم ہو، دولت کی ریل پیل ہو، مطلب سب، اس وقت وہ دعا کثرت سے مانگا کرے۔ مطلب ہمارے ساتھ تو یہ ہوتا ہے نا کہ جب ہم پر مصیبت آن پڑتی ہے تو ہماری آنکھوں میں بھی آنسو آ جاتے ہیں، ہم جناب آج بھی ان کے ساری کے بھی پیکر بن جاتے ہیں، ہم مسجد کو بھی زیادہ ٹائم دینے لگ جاتے ہیں، ہم دینی محفلوں میں بھی دوڑ دوڑ کے جانے لگ جاتے ہیں، اور جب خوش و خرم ہوتے ہیں، خوشحال ہوتے ہیں، تو ہمارے پاس چیزوں کا ٹائم ہی نہیں ہوتا۔ تو ہم سب کو دھوکہ دے سکتے ہیں، اللہ کو نہیں دے سکتے، ہم سب کے ساتھ کھیل کھیل سکتے ہیں، اللہ کے ساتھ نہیں کھیل سکتے۔ یہ بنیادی بات جو بیان کی گئی۔ اب آئیے ایک اور حدیث سماعت فرمائیے، ترمذی کتاب الصلاۃ، امام نسائی کی سنن الکبریٰ اور امام احمد ابن حنبل کی مسند امام احمد اور حضرت ابن ابی شیبہ کی المصنف، حضرت انس بن مالک اس کے راوی، کہ حضور اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ اذان اور اقامت کے درمیان جو دعا مانگی جاتی ہے وہ رد نہیں ہوتی۔ اذان اور اقامت کے درمیان جو دعا مانگی جاتی ہے وہ رد نہیں ہوتی۔ اب یہ دعا تو وہی مانگ سکتا ہے جناب اذان بھی سماعت کرے اور اقامت سننے کے لیے مسجد بھی تشریف لائے۔ مسجد میں اگر وہ گھر میں ہی بیٹھا رہا تو اس کو کب پتہ لگے گا کہ کس وقت اقامت ہو گئی؟ یعنی یہ نمازیوں کے لیے خاص تحفہ ہے، خاص مسجد اللہ کے گھر میں آنے والوں کے لیے خاص انعام ہے، اس کے رب کی بارگاہ میں آج بھی ان کے ساری کرنے والوں کے لیے اس کے حبیب کی طرف سے ایک خوبصورت سا ایک توشہ آخرت ہے کہ تم دعا مانگو، تم مسجد میں بیٹھے ہو تو اللہ نے یہ انعام عطا فرمایا کہ اذان کو بھی سنو اور اقامت سے قبل تم جو دعا اپنے رب کی بارگاہ میں کرو گے، ہاتھ پھیلاؤ گے، وہ تمہاری دعا کو رد نہیں کرے گی۔ امام ترمذی کتاب والبر والصلح، امام ابو داؤد کتاب الصلاۃ، حضرت عبداللہ ابن عمر بن العاص اس کے راوی، کہ حضور اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ دعاؤں میں سب سے جلدی قبول ہونے والی دعا، جو سب سے جلدی قبول ہوتی ہے، وہ ہے جو ایک غائب شخص دوسرے غائب شخص کے لیے اخلاص سے کرے۔ مطلب کیا؟ کہ میں ایک ایسے شخص کے لیے دعا کروں جو میرے پاس اس وقت موجود نہ ہو، اور اس کے لیے میں اس وقت غائب ہوں کہ جب میں دعا کر رہا ہوں اس شخص کے لیے، تو اس کو تو نہیں معلوم میں اس کے لیے دعا کر رہا ہوں، اس کو تو نہیں پتا میں اس کے لیے میں اس وقت کیا کام کر رہا ہوں، تو اس وقت میں اس کے لیے غائب ہوں اور وہ میرے لیے غائب ہے. مطلب مراد یہ کہ اپنے مومن بھائیوں کے لیے، اپنے دوست اقارب کے لیے ان کے پیچھے پیچھے دعا کرنا، اس کو آسان اس طرح سمجھ لیجیے. ان کے پیچھے ہم بدقسمتی سے غیبتیں تو بہت کرتے ہیں پیچھے پیچھے، تو ہمیں اسلام کہتا ہے کہ اس سے بچنے کے لیے خوبصورت طریقہ ہے کہ ان کے لیے دعا کرو، غیبت سے بھی بچو گے اور جو کچھ، ایک اور حدیث جس کا مفہوم، جو کچھ اس کے لیے مانگو گے وہ اللہ تعالیٰ تمہیں عطا فرما دے گا. اس کے خزانے میں کوئی کمی تھوڑی ہے، اس کے خزانے میں کسی قسم کی کوئی، جو کچھ اس کے لیے مانگو گے وہ تمہیں بھی عطا فرما دے گا. اللہ اکبر، ایک برائی سے کتنی خوبصورتی سے بچا لیا. امام ترمذی آپ کی کتاب کتاب البر والصلاح، امام ابو داؤد کتاب الصلاۃ، امام احمد ابن حنبل کی مسند امام احمد، ابن احبان کی فی الصحیح، امام بخاری کی فی الادب المفرد، یہ حدیث وہاں پر ہے، امام طبرانی اور بیہقی، المستدرک اور امام المنذری کی الترغیب والترہیب، یعنی چھ سات محدثین، ایک دو نہیں. حدیث سنیے، حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی راوی کہ حضور اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ تین قسم کے لوگوں کی دعا، تین قسم کے لوگوں کی دعا بلا شک و شبہ رد نہیں ہوتی. یہ بہت غور سے سماعت فرمائیے اس حدیث کو، تین لوگوں کی دعا بلا شک و شبہ کہتے ہیں رد نہیں ہوتی، یعنی مقبول ہوتی ہے، ضرور پروردگار عالم قبول فرماتا ہے. نمبر ایک، مظلوم کی دعا جس کے اوپر ظلم کیا گیا ہو. نمبر دو، مسافر کی دعا جو دیار غیر میں کسی مصیبت کسی پریشانی میں پھنس جائے. اور آخر میں ایسے اور اس والد کی دعا جو اپنی اولاد کے لیے بد دعا کرے. غور فرمایا، اپنی باپ کی بد دعا رد نہیں ہوتی. چھ محدثین کا حوالہ دیا ہے میں نے، باپ کی بد دعا رد نہیں ہوتی. کہتے ہیں ماں کی دعا رد نہیں ہوتی اور باپ کی بد دعا رد نہیں ہوتی. باپ اگر اولاد کے لیے بد دعا کر دے تو ان چھ محدثین کے مطابق جو حدیث آئی وہ دعا اس کی اولاد پہ بالکل جا کر رکھتی ہے اور وہ اس بد دعا کو بھگتتا ہے. بالعموم اس وقت معاشرے میں ہم یہ دیکھتے ہیں بعض اولاد تو بالکل ہی نافرمان ہے، مگر اگر کہیں محبت بھی ہے تو ماں سے زیادہ ہے باپ کا کوئی خاص ادب و احترام نہیں کیا جاتا، باپ کی کوئی خاص عزت نہیں کی جاتی اور باپ کو ایک عجیب طریقے سے اس کو ہینڈل کیا جاتا ہے. حدیث کے مطابق اگر باپ کے دل سے آہ نکل گئی، اگر باپ نے زبان کھول دی ایک مرتبہ، کہتے ہیں اس کی بد دعا رد نہیں ہوتی. انتہائی ضروری ہے ان کا ادب و احترام، ان کا کہا ماننا، ان کی جیسی بھی بات چاہے وہ سمجھ صحیح ہو یا غلط، اولاد کا کام سر خم تسلیم کرنا ہے. ہاں ان کی ایک بات نہیں ماننی جو شریعت سے ہٹانے والی ہو. بس شریعت کو منع کرتے ہیں تو اسلام اجازت دیتا ہے نہ مانو، باقی باتیں تم میں جو استطاعت رکھتے ہو قوت رکھتے ہو اپنے والد کی بات کو تسلیم کرو اور وہ جیسا کہتے ہیں ویسا کرو. خدا نہ خواستہ اگر ان کا دل دکھ گیا اور ان کی زبان سے بد دعا نکل گئی تو حدیث کے مطابق وہ اولاد پھر کبھی بھی زندگی بھر سکون نہیں پا سکتی. تو جب یہاں تک آپ نے سماعت فرما لیا تو اب دیکھیے، یہ تو مطلق حدیث کی، میں نے حدیثوں میں دعا کی فضیلت بیان کی، اب فرض نماز کے بعد کی فضیلت. بالعموم جیسا دیکھا جاتا ہے کہ لوگ فرض نماز کے بعد فوراً نیت باندھ کے کھڑے ہو جاتے ہیں اور دعا نہیں مانگتے، تو سماعت فرمائیے کہ فرض نماز کے بعد دعا کی کتنی اہمیت. یہ میں نے مطلق دعا کی فضیلت بیان کی، اس کے بعد اب فرض نماز کے بعد دعا کی کیا اہمیت. امام ترمذی کتاب الدعوات، امام نسائی، امام عبد الرضا اور طبرانی اور بیہقی اور المستدرک، تمام محدثین کی روایت، حضرت ابو امامہ اس کے راوی فرماتے ہیں کہ میں نے حضور اقدس صلی اللہ علیہ وآلہ وسلم نے عرض کیا, تو آپ سے عرض کیا, میں نے عرض کیا کہ کس وقت کی دعا زیادہ سنی جاتی ہے یا رسول اللہ. میں نے عرض کیا کہ یا رسول اللہ وہ کون سا وقت ہے جس وقت کی دعا زیادہ سنی جاتی ہے. حضور اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ رات کے آخری حصے میں کی گئی دعا اور فرض نمازوں کے بعد کی دعا جلد مقبول کی جاتی ہے. رات کے آخری حصے کی ہوئی دعا اور فرض نماز کے بعد کی ہوئی دعا جلد مقبول ہوتی ہے. امام ابو داؤد آپ کی کتاب کتاب الصلاۃ باب فی الاستغفار, امام نسائی کی سنن الکبریٰ, امام احمد ابن حنبل کی مسند امام احمد, حضرت معاذ ابن جبل رضی اللہ تعالیٰ عنہ کے راوی کہ حضور اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, کہتے ہیں میرے ایک دن ہاتھ پکڑا فرمایا کہ اے معاذ میں تم سے محبت کرتا ہوں. کہتے ہیں میرا ہاتھ پکڑا اور فرمایا کہ اے معاذ میں تم سے محبت کرتا ہوں. میں نے عرض کیا یا رسول اللہ میرے ماں باپ آپ پر قربان ہوں, میں بھی آپ سے محبت کرتا ہوں. یا رسول اللہ میرے ماں باپ آپ پر قربان ہوں, میں بھی محبت کرتا ہوں. آپ نے فرمایا اے معاذ میں تمہیں ایک نصیحت کرنا چاہتا ہوں. فرمایا یا رسول اللہ ضرور ارشاد فرمائیے. فرمایا ہر نماز کے بعد یہ دعا مانگنا ہرگز نہ چھوڑنا, ہر نماز کے بعد یہ دعا مانگنا ہرگز نہ چھوڑنا, اللہم اعنی علی ذکرک و شکرک و حسن عبادک. کیا؟ اے میرے پروردگار, اے اللہ اپنے ذکر کی, اپنے شکر کی اور اچھی عبادت کی ادائیگی میں میری مدد فرما, یعنی میں تیرا بہتر شکر کر سکوں میری مدد فرما, میں تیرا بہتر ذکر کر سکوں میری مدد فرما, میں تیری بہتر طریقے سے عبادت کر سکوں میری مدد فرما. اس لیے کہ یہ تینوں چیزیں اس کی عطا کے بغیر ناممکن ہیں. نماز تو دنیا پڑھتی ہے, کون نہیں پڑھتا, لیکن اگر میں اس ہر نماز کے بعد جہاں میں اپنی ساری دنیا کو مانگنے کی دعائیں کرتا ہوں, صحت بھی مانگ رہا ہوں, کاروبار بھی مانگ رہا ہوں, سب کچھ ہی مانگ رہا ہوں, میں یہ دعا بھی کر لوں کہ پروردگار جو نماز پڑھ کر گیا ہوں اب جو اس کے بعد پڑھوں گا وہ نماز اس سے بہتر ہو, یہ دعا بھی کر جاؤں پروردگار اب مجھے اور استقامت عطا فرما کہ میں اور دل جمی کے ساتھ اور محبت کے ساتھ اور خوبصورتی تیری ایسی عبادت کروں کہ بس تو مجھ سے راضی ہو جائے. کیا یہ دعائیں ہماری منہ سے نکلتی ہیں؟ کیا شکر کہ پروردگار تم نے اتنی نعمتیں عطا فرمائی, کیا شکر کی ہمیں توفیق عطا ہو, یہ دعائیں ہم سے نکلتی ہیں کہ ہم تیرا ذکر بہتر طریقے سے کر سکیں, یہ دعائیں نکلتی ہیں. حدیث ہمارے سامنے موجود ہے, ان دعاؤں کو حضور اکرم صلی اللہ علیہ وسلم معاذ سے فرمایا اور بڑی خوبصورت الفاظ ہیں کہ اے معاذ میں تجھ سے محبت کرتا ہوں. یعنی کیا اس ان الفاظوں سے ہٹ کر بھی حضور فرما سکتے تھے کہ اے معاذ یہ دعا مانگا کر, یعنی حدیث کے لفظ بتا رہے ہیں کہ میں ان سے محبت کرتا ہوں جو یہ دعائیں مانگتے ہیں, میں ان سے محبت کرتا ہوں, میرے محبوب وہ لوگ ہیں جو ان تین چیزوں کو پروردگار سے طلب کرتے ہیں. اس لیے حدیث کے الفاظ پہلے اس طرح سے ہے کہ میں تجھ سے محبت کرتا ہوں. آئیے ابو داؤد کی روایت کتاب الصلاۃ, حاکم کی المستدرک, البحیقی کی سنن الصغرا, طبرانی کی المعجم الاوسط. اب یہ حدیث بڑے غور سے سماعت فرمائیے. ایک صحابی ان کا نام ہے ابا رمسا, ابا رمسا, وہ کہتے ہیں کہ میں نے حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کے ساتھ نماز پڑھی, حضور علیہ الصلوۃ والسلام کے دائیں طرف حضرت ابوبکر صدیق اور حضرت عمر فاروق رضی اللہ تعالی عنہ بھی موجود تھے. نماز پڑھی, کہتے ہیں اتنے میں ایک شخص آیا جو تکبیر اولی میں شامل ہوا, تکبیر اولی میں شامل ہوا اور پہلی صف میں وہ موجود تھا. حضور علیہ الصلوۃ والسلام نے فرماتے ہیں کہ نماز پڑھی اور جب داہنی جانب سلام پھیرا یہاں تک کہ میں نے آپ کے رخساروں کی سفیدی دیکھی. دیکھیں حدیث کے الفاظ کیا بتائیں, صحابہ کرام حضور علیہ الصلوۃ والسلام کو نماز میں بھی تکتے تھے, دیکھتے تھے. نماز میں حکم یہ نہیں کہ آپ اس طرح اپنے کاندھے کی طرف دیکھیں, यही हुक्म परमात्मा को तो ठेरते थे और हुजूर को देखते थे, तभी तो रुखसार की सफेदी देख ली पहली सफ में, वरना कहां से नजर आती, रुखसार की सफेदी देख ली। अल्लाह अल्लाह क्या बात है। फिर फरमाते हैं इतने में जब नमाज खत्म हुई तो वो शख्स जो तकबीर उला में शामिल हुआ था, नमाज जमात में पढ़ी थी, खड़ा हो गया और तोबाना की नीयत बांध ली, दो रकात नमाज की उसने नीयत बांध ली। जैसे बिलमूम होता है ना हमारी मस्जिद में, सलाम फेरते ही इमाम साहब के लोग खड़े हुए नीयतें बांध ली, बिल्कुल वही हदीस है। देखिए अल्लाह फौरन नीयत बांध ली। इतने में हजरत उमर फारूक रजी अल्लाह तआला खड़े हुए और उसको कांधे से पकड़कर पूरा झंझोर दिया, पूरा उसको झंझोर दिया आपने। और क्या इरशाद फरमाया, सुनने के लायक बात है, फरमाया कि बैठ जाओ, क्योंकि अहले किताब सिर्फ इस वजह से हलाक हुए हैं, बैठ जाओ क्योंकि अहले किताब सिर्फ इस वजह से हलाक हुए हैं कि वो अपनी नमाजों के दरमियान वक्फा नहीं दिया करते थे। नमाज पढ़ी दूसरी की नियत, नमाज पढ़ी दूसरी की नियत, नमाज पढ़ी फिर नियत, बैठ जाओ क्योंकि अहले किताब इस वजह से हलाक हुए हैं कि वो अपनी नमाजों के दरमियान वक्फा नहीं दिया करते थे। हुजूर अलैहिस्सलाम इस मंजर को देख रहे थे, आपने देखकर फरमाया कि ए इब्ने खत्ताब, अल्लाह ने तुम्हारी सही रहनुमाई फरमाई है, तुम्हें सही बात की तौफीक अता फरमाई कि तुमने सही बात की। देखा लोगों की कितनी जल्दी होती है, दो मिनट की दुआ की दुआ भी नहीं मांगते। हम ये नहीं कहते हो सकता है कोई जरूरी काम हो, लेकिन हदीसें हमारे सामने, हदीसें हमारे सामने, बैठ जाओ अहले, यानी इसका मकसद है जो लोग नमाज के फौरन बाद खड़े हो जाते हैं ये तरीका अहले किताब का है, मुसलमानों का नहीं, ये तरीका हम मुसलमानों का नहीं। जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाया ये तरीका उसका नहीं है। एक दलील कदर साहबी हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के सामने ये अमल दरा रहे, भाई अहले किताब इसी की हालात हो, हर काम जल्दी में करना, हर काम उठ के भागना, नमाज पढ़ना, मस्जिद से कुछ छोड़ के चले जाना। अब ये जब जहां तक आपने हदीस समाप्त फरमा ली, अब आखिरी मेरा मरहला है कि नमाज के बाद हाथ उठाकर दुआ करना, ये भी एक है ना एतराज के लिए, दुआ तो है मगर हाथ उठाकर नहीं है। क्या हाथ उठाकर दुआ मांगना हदीसों में नहीं आता, कहते हैं कि हाथ उठा तो हम तो दुआ मांग लेते हैं। तो अब आइए आखिरी उस पर कि फर्ज नमाज के बाद या किसी भी नमाज के बाद क्या हुजूर अलैहिस्सलाम हाथ उठाकर दुआ मांगते थे, ये समाप्त फरमाइए। इमाम बुखारी किताबुद्दावात, और बाब का नाम भी है कि दुआ में हाथ उठाने का बाब, रफ़ाइल यदई फिल दुआ। हजरत अंस बिन मालिक इसके रावी कि हुजूर अलैहिस्सलाम ने दुआ के लिए हाथ उठाए, हदीस के अल्फाज हैं कि हुजूर अलैहिस्सलाम ने दुआ के लिए हाथ उठाए और मैंने आपके बगलों की सफेदी देखी, यानी इतने उठाए, इतने उठाता है कोई, इतने उठाता है, इतने उठाए कि मैंने आपके बगलों की सफेदी देखी। इमाम तिर्मिजी, और किताब का नाम है किताबुद्द आवाद, और यहां भी वही बाब है कि दुआ में हाथ उठाने का बाब। फिर इमाम अपने इब्ने रज़ाक फिल मुसन्नफ, और हाकिम की अल मुस्तदरक, इन तमाम और तिबरानी की भी। हजरत उमर बिन खत्ताब इसके रावी, फरमाया कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम दुआ के लिए हाथ उठाते तो अपने चेहरे अकदस पर फेरने से पहले नीचे नहीं ले जाते थे, यानी दुआ करने के बाद जरूर अपने चेहरे पर फेरते थे तब अपने हाथ नीचे ले जाते थे। दुआ के वक्त अपने चेहरों को मस करना, अपने चेहरे पर फेरना, अपने जिस्म और आजा यहां जहां जहां हाथ, सब हुजूर अलैहिस्सलाम का तरीका है। हदीस के अल्फाज, इमाम अबू दाऊद किताबुस्सलात, बाब है बाबु दुआ, इमाम अहमद इब्न हंबल की, मुस्नदी इमाम अहमद, अल बहीकी और सयूती, इमाम सयूती की फी जामेउस सगीर, हजरत साइद बिन यजीद इसके रावी, फरमाते हैं कि मैंने अपने वालिद से सुना, वो फरमाते हैं कि हुजूर अलैहिस्सलाम जब भी दुआ फरमाते, जब भी आप दुआ करते तो उसके लिए अपने दोनों हाथ मुबारक को उठाते और उठाने के बाद दुआ के बाद अपने चेहरे अनवर पर फेरते। जब भी चाहे वो नफिल नमाज के बाद हो, कोई भी नमाज आप जब पढ़ते थे, आखिर में हर नमाज के बाद आप दुआ करने के बाद अपने चेहरे पर भी फेरते थे। इमाम बुखारी रहमतुल्लाह अलैह, आपकी फित तारीख कबीर, इमाम तबरानी किताब उद्दुआ, हजरत अंस बिन मालिक इसके रावी कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के घर से मस्जिद की तरफ निकला। मैं हुजूर अलैहिस्सलाम के साथ पहले अपने घर से मस्जिद तरफ निकला और मैं हुजूर अलैहिस्सलाम की मैयत में था, आपके साथ साथ चल रहा था। तो हमने कुछ लोगों को मस्जिद में बैठे देखा कि वो दुआ कर रहे थे, होता ना दुआ हो रही थी, और उन्होंने हाथ उठाए हुए थे और दुआ मांग रहे थे। हदीस के अल्फाज है, हाथ उठाए हुए थे और दुआ मांग रहे थे। तो हुजूर अलैहिस्सलाम ने फरमाया, क्या तुम वो चीज देख रहे हो जो मैं देख रहा हूं, जो मैं देख रहा हूं, क्या तुम वो चीज देख रहे हो? फरमाया, नहीं या रसूलल्लाह। फरमाया, मैं देख रहा हूं कि जो लोग दुआ कर रहे हैं उनके हाथों पर नूर मौजूद है, उनके हाथों पर नूर मौजूद है। मैंने कहा, या रसूलल्लाह मेरे लिए भी दुआ कीजिए कि मेरे हाथों पर भी नूर आ जाए। आपने फरमाया, चलो मेरे साथ, मेरा हाथ पकड़ा, हम उनकी दुआ में शरीक होंगे। फिर मेरा हाथ पकड़ा, हम तेज तेज चलते हुए गए और उनकी दुआ में शरीक हो गए। यानी जब सादी ने कहा कि मुझे नूर चाहिए तो फरमाया चलो दुआ की तरफ। ये जो हम फेरते ना, ये इसकी वजाहत हो गई, ये नूर फेरते हैं, परवरदिगार आलम की अता होती है हाथों पर। जब हम दुआ मांगते हैं, उसकी उसकी बारगाह में भीख मांगते हैं, तो उसको हया आती है हदीस के मुताबिक कि उसकी शान ये नहीं है कि हाथों को खाली लौटा दे। तो वो देगा तो बाद में, जब उसका हमारा वक्त होगा, जब हमारी किस्मत में वो चीज लिखी होगी, लेकिन वो खाली हाथ नहीं लौटाता, नूर दे देता है। चलो नूर दो और अपने चेहरों पर तो मलो, अपने चेहरे अपने जिस्म पर तो मलो, इस नूर की फिर जो बरकतें हैं सो वो लोग लेते हैं। कितनी खूबसूरत बात। एक और हदीस सवाल फरमाइए, हजरत इमाम अबू दाऊद की रिवायत, किताबुस सलात, इमाम अब्दुल रज़ाक के अल मुसन्नफ, तबरानी और अल उस्कलानी की फी फतहुल बारी, हजरत अब्दुल्लाह इब्ने अब्बास इसके रावी फरमाते हैं, मांगने का तरीका बताते हैं। कहते हैं, मांगने का तरीका यह है कि दोनों हाथ अपने कांधों तक उठाकर अल्लाह से मांगा करो। ये हजरत अब्दुल्लाह इब्ने अब्बास की रिवायत है। जब मांगने का तरीका यह है कि जब मांगो तो दोनों हाथ अपने कांधे तक उठाकर मांगा करो। देखिए, बाज लोग ख्याल ये करते हैं कि हुजूर अलैहिस्सलाम ने बस नमाज इस तफका में हाथ उठाकर दुआ की है, इसके अलावा नहीं की। हजरत अंस बिन मालिक की ये रिवायत है और उसी से ये दलील भी पकड़ी जाती है। नमाज इस तफका जो कि इमाम बुखारी रहमतुल्लाह अलैह, इमाम मुस्लिम और मुख्तलिफ मुहद्दिसीन ने पूरा ये चैप्टर बांधा है बाब नमाज इस्तिस्का का। नमाज इस्तिस्का बिलुमूम यकीनन मस्जिद से बाहर की जाती है और वो रिवायत मैं सुना भी चुका हूँ आपको, एक दो दफा उसको तस्करा मैं कर चुका हूँ कि हुजूर अलैहिस्सलाम के पास एक एराबी आया और आने के बाद उसने यही अर्ज किया कि या रसूलल्लाह, बारिश नहीं हो रही, खेत उजड़ गए, बच्चे भूखे हैं, जानवर हमारे प्यास से मर रहे हैं, आप दुआ फरमाइए। अलमुख्तसर ये कि हुजूर अलैहिस्सलाम के कांधे मुबारक पे चादर थी, आपने इतने हाथ बुलंद किए कि आपकी चादर गिर गई, इतने हाथ के आपके बगलों की सफेदी देखी गई और आपने दुआ दी। सादी कहते हैं कि बस आपका दुआ करना था, कहीं बादल का दूर दूर नामो निशान नहीं था। कहते हैं चारों तरफ बादल आए और आने के बाद इतना तेज बारिश बरसी है, इतनी तेज बरसी है कि जो दुआ के लिए आया था वो बारिश से बचता हुआ भाग रहा था और हुजूर अलैहिस्सलाम को देख के मुस्कुरा रहे थे। फिर कहते हैं जनाब, एक हफ्ते ऐसी बारिश हुई कि पैर रखने की जगह नहीं, नदी नाले भर गए और जी वो एक बड़ी अजीब सी सूरत हाल पेश, वो ही अरा भी फिर आया। कहे यार रसूलुल्लाह, इतनी बारिश हुई है कि हमारी फसलें खराब हो रही, हमारे जानवर बहते हुए निकल रहे हैं, हमारे घर। हुजूर अलैहिस्सलाम ने दुआ फरमाई कि परवरदिगार बारिश तो बरसे मगर मदीने के अतराफ में। कहते हैं बादल फटा और मदीने के अतराफ में उसने एक सर्कल बनाया और बारिश होने लगी, बारिश होने लगी। तो ये नमाज ऐसा, तो उससे दलील पकड़ते हैं मैंने आपके सामने अभी कई अहादीस सिर्फ इस बात पर पेश की कि जिसमें हुजूर अलैहिस्सलाम ने हाथ उठाकर दुआ फरमाई, हाथ उठाकर दुआ की है। इमाम इब्ने शेख इब्ने तैमिया, आपके फतवे की किताब भी है, उसमें आमतौर पर इब्ने तैमिया को बहुत ज्यादा कोट किया जाता है, खास लोग करते हैं, वो क्या कहते हैं दुआ के मुतालिक, उनका क्या अकीदा है। वो ये कहते हैं कि जो शख्स नमाज के बाद या हाथ उठाकर दुआ मांगने के खिलाफ करता है, वो सुन्नत मुतवातिरा के खिलाफ काम करता है, यानी एक ऐसी सुन्नत जो एक दो नहीं मुतअद्दिद सहाबाए कराम से मंसूब है, मुतअद्दिद सहाबा ने इसको रिवायत किया, ये सुन्नत मुतवातिरा हो गई, यानी ऐसी हदीस जिसको बयान करने वाले कई सहाबी हो या एक मजमा हो उसको सुन्नत मुतवातिरा कहा जाता है। एक रावी ना हो, सैकड़ों रावी इसको रिवायत करें, उसका इनकार करना सुन्नत मुतवातिरा का है। और फिर आप दलील में बड़ी खूबसूरत बात करते हैं, कहते हैं ये फितरत के खिलाफ भी है। क्या कहते हैं? कहते हैं ये फितरत के खिलाफ भी है, कहते हैं इसलिए कि जब भी तुम कोई चीज मांगते हो तो हाथ बढ़ाकर मांगते हो, तो अल्लाह से बगैर हाथ बढ़ाए मांगे मांगोगे, यानी हर चीज तो तुम हाथ बढ़ाते हो, पानी दे दो, रोटी दे दो, कपड़ा दे दो, जब हर चीज तुम हाथ ही बढ़ाते हो तभी आती है, और जब रब के सामने मांगने की बारी आती है तो हाथों को नीचे कर लेते हो। दुनिया से तो हाथ बढ़ाकर मांगो, हाथ फैलाकर मांगो, लोगों के सामने तो अपना दस्त सवाल बुलंद करो, और जब उस जात की बारी आए कि जिस जात ने सबको ये कुदरत अता फरमाया उस जात के बारे में मांगना है तो हाथों को नीचा कर लो। ये फितरत के भी खिलाफ है, ये बात अकल के भी खिलाफ है। ये बात कितनी खूबसूरत दलील आपने बयान फरमाई, ये आपने दलील। इसके अलावा आखिरी बात और समाप्त फरमाई है कि इमाम जलालुद्दीन सुयूती रहमतुल्लाह अलैह, आपने एक ऐसी किताब लिखी है जिसमें 100 ऐसी हदीसें दर्ज की हैं जिसमें हाथ उठाकर दुआ मांगने के मुतालिक हदीस है, हाथ उठाकर दुआ मांगने की हदीसें मौजूद हैं। तो ये हमने तीनों मरहले देखे, तीनों मरहले आपके सामने मैंने बयान किया कि पहला मरहला था कि जब दुआ के ही मुतालिक बयान किया गया कि दुआ कितनी जरूरी है। दूसरी बात आपके सामने ये बयान की कि फर्ज नमाज के बाद दुआ की कितनी अहमियत है। और तीसरी बात ये आपके सामने हदीस से बयान की कि हाथ उठाकर दुआ मांगने की कितनी अहमियत है। तो ये सब हदीसों के ये सारी चीजें अल्हम्दुलिल्लाह अहादीस मुबारक में बड़ी कसरत के साथ मौजूद है, कहीं ये नहीं कि कोने में कहीं छुपी हुई कोई हदीस मौजूद है। उलमा ने उसके ऊपर सैकड़ों किताबें दर्ज की, पूरी 100-100 हदीसों के पूरी अहादीस पूरी मौजूद है किताबों के अंदर। अब फिर भी अगर इसी बात पर अड़ा रहा जाए कि जनाब हदीस में सबूत नहीं है हाथ उठा के दुआ मांगने का, हदीस में सबूत नहीं है फर्ज नमाज के बाद दुआ का, एक अजीब सी बात समझ में आती है। अब आइए आखिरी बात जो आपके सामने बयान करना चाहता हूं वो है दुआ की कबूलियत। क्या, क्योंकि दुआ में बहुत सी चीजें हैं कि जिसको जब तक सामने ना रखा जाए उस वक्त तक दुआ कबूल नहीं होती। ऐसी कई हदीसें आई हैं जिसमें इसकी बड़ी तफसील से वजाहत कर दी है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कि किन लोगों की दुआ कबूल होती है, किन लोगों की दुआ कबूल नहीं होती। आपने ये भी इरशाद फरमा दिया है कि कौन से ऐसे औकात हैं कि जब दुआ जरूर कबूल होती है। आपने वो दिन वो माहों साल भी कर की उसका भी तालीम फरमा दिया है कि जिसमें दुआ जरूर मकबूल होती है। वो कौन कौन सी बुराइयां या खामियां हैं इंसान की अंदरूनी या जाहिरी कि जिसके करने पर दुआ कबूल नहीं होती। मिसाल के तौर पर अगर सिर्फ अपनी जात की बात करें, सिर्फ अपनी जात की बात करें तो झूठ बोलने वाला, जना करने वाला, शराब पीने वाला, यानी हराम काम का इर्तिकाब करने वाला, इसकी दुआ कबूल नहीं होती। जाहिरी तौर पर देखें तो वालदैन का नाफरमान, इसकी दुआ कबूल नहीं होती। बुग्ज़ो अदावत रखने वाला, नफरत करने वाला, इसकी दुआ कबूल नहीं होती। लोगों के मुतालिक बदगुमानी करने वाला, अपने मुतालिक अच्छी गुमान करने वाला, इसकी दुआ कबूल नहीं होती। तो ये सारी चीजें हदीसों में मौजूद है, ये सारी चीजें हदीसों में मौजूद है। तो हुजूर अलैहिस्सलाम ने इन सब चीजों को मुकम्मल तौर पर वाजे कर दिया, उसके बावजूद अगर मैं ये कहूं, फिर भी ये गुमान कहूं कि परवरदिगार आलम मेरी दुआ कबूल नहीं करता, तो हम सब की एक यकीनन जिम्मेदारी बनती है कि हमें अपनी जिंदगियों का जायजा लेना है कि वो कौन सी खामी है कि मैं हर 5 वक्त की नमाज में हाथ बुलंद करता हूं और परवरदिगार आलम मेरी दुआ कबूल नहीं कर रहा। इसमें ना दुआ का कसूर है, ना किसी जगह का कसूर है, ना वक्त का कसूर है, ना परवरदिगार ना अहदीस मुबारक का कसूर है,
سراسر قصور ہے تو میری زبان کا، سراسر قصور ہے تو میرے ہاتھوں کا، سراسر قصور ہے تو میرے اعمالوں کا، مجھے خود دیکھنا چاہیے کہ میری دعا قبول کیوں نہیں ہو رہی. تو کیا میں اور آپ اس چیز کا جائزہ لیتے ہیں کہ وہ کون سی خامیاں اور برائیاں ہیں جو مجھے اللہ، جو میری دعاؤں کو مستجیب الدعوات نہیں بنا رہی؟ کیا میں اور آپ نے کبھی اپنے آپ کو اس آئینے میں دیکھنے کی کوشش کی ہے؟ کیا اس تلخ حقیقت کو سمجھنے کی کوشش کی ہے؟ کیا اس سچائی کو مانا ہے، اس کا اعتراف کیا ہے؟ نہیں کیا. یقیناً دعائیں کرتے ہیں قبول نہیں ہوتی. اگر حضور نے کوئی بات چھپائی ہی ہوتی تو سمجھ میں آتا، آپ نے تو سب کچھ بیان کر دیا، آپ نے تو سب کچھ ساتھ کیا. تو یہ میری بات دراصل میں ایک آئینہ ہے میرے لیے اور ہر شخص کے لیے جو اس بات کو سن رہا ہے. اگر دعائیں قبول نہیں ہو رہی تو یقیناً قصور سب سے بڑا اپنی ذات کا ہے، سب سے بڑا قصور اپنی ذات کا ہے. آج بھی وہی رب ہے جو حضور صلی اللہ علیہ وسلم کے دور میں تھا، آج بھی وہی زمانہ ہے جو اس کے حبیب کا تھا، آج بھی وہی مساجد ہیں جو اللہ کی اس وقت موجود تھی، آج بھی وہی کلمات ہیں جو نبی اکرم کی زبان اقدس سے نکلتے تھے اور پورے ہوتے تھے، وہی سب کچھ ہے. پھر اتنی تبدیلی کیوں ہے؟ اس کی بنیادی وجہ صرف یہ کہ ہمیں ان تمام احادیث میں اپنے چہرے کو پہچاننا ہوگا. کیا ہم دو رخ مسلمان تو نہیں؟ جب میں نے علامات منافقین بیان کی تھی اس میں اس حدیث کو بیان کر کے گیا تھا کہ مومن کبھی دو رخ کا نہیں ہوتا، مومن دو شکلوں والا نہیں ہوتا کہ ظاہر کچھ ہو اور باطن کچھ ہو، مومن ایک شکل کا ہوتا ہے، اس کا جیسا اندر ہوتا ہے ویسا ہی اس کا باہر بھی ہوتا ہے. یہ حدیثیں سب الحمدللہ آپ کے سامنے بیان کی ہیں. تو اللہ تعالیٰ سے دعا ہے کہ پروردگار عالم ان احادیث مبارکہ کو پڑھ کر اور اس پر عمل اور استقامت کی توفیق عطا فرمائے. وما علینا الا البلاغ المبین.